अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जको चार लेन सडकका ठाउँ ठाउँमा खाल्डा खुल्डी, काम गुणस्तर र सरकारी समन्वय नहुनु मुख्य कारण दुर्घटनाको खतरा।
बाँके मालपोतमा घुस नदी काम नहुने सेवाग्राहीको गुनासो, अस्पताललाई रणभूमि बनाउँदै डाक्टर केसीलाई काठमाडौँ लगियो।
पर्याप्त वर्षा नहुँदा बाँकेमा धान रोपाइमा समस्या, बिउका ब्याड पहेलिँदै रोपिएको धान पनि सुक्दै।
र डुबान हुँदा बर्दियाको गोपिया बाँधका सबै ढोका खोल्ने सीमा अधिकारी बीच सहमति, रारा पर्यटन वर्षको घोषणा गरे पनि कर्णाली सरकार योजनाविहीन।
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ, अनावश्यक हर्न नबजाऊ।
ड्राइभ सेफ, ड्राइभ स्मार्ट।
अ सोशल इनिसिएटिभ अफ लक्ष्मी हिन्दाई नेपाल।
आजको बचत भोलिको सुरक्षा, त्यसैले आजै नेपाल राष्ट्र ब्याङ्कबाट क वर्गको इजाजत प्राप्त जनता ब्याङ्कको कुनै पनि शाखा वा शाखा रहित ब्याङ्किङ केन्द्रहरूमा गई बचत खाता खोल्नुहोस् र ढुक्क हुनुहोस्।
ब्याङ्क खाता मार्फत विदेशबाट पठाएको पैसा पाउन, विभिन्न बिलहरूको भुक्तानी गर्न,
साथै नेपाल सरकारद्वारा वितरण हुने सबै किसिमका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तथा अन्य वित्तीय कारोबार समेतका लागि समेत ब्याङ्कमा खाता हुनु अनिवार्य रहेको छ।
त्यसैले आजै जनता ब्याङ्कमा खाता खोल्नुहोस् र आकर्षक ब्याज दरका साथै डेबिट कार्ड तथा मोबाइल ब्याङ्किङ सुविधाहरूले सुरक्षित वित्तीय कारोबार गरी ढुक्क हुनुहोस्।
नेपाली जनताको ब्याङ्क, जनता ब्याङ्क। वित्तीय साक्षरता प्रवर्धनको लागि जनता ब्याङ्क र युके एड सक्षमको सहकार्य।
पश्चिम डायरीको सुरुमा नेपालगञ्जको फोरलेन सडकका ठाउँ ठाउँमा खाल्डाखुल्टी परेको सन्दर्भ छ। कम गुणस्तरको काम र सरकारी समन्वय नै आपसमा नहुनु यसको मुख्य कारण भएको छ। दुर्घटनाको खतरा पनि बढेको छ। नेपालगञ्ज स्थित राजा जमुना चार लेन सडक खण्डको ठाउँ ठाउँमा खाल्डै खाल्डा परेका छन्। यिनै खाल्डाले सडकमा दिनहुँ जसो दुर्घटनाको जोखिम बढाइरहेको छ। सोही खण्डको गुरुद्वारा नजिक खानेपानी संस्थानले खनेको खाल्डोमा परेर दुई दिन अघि बस ठुलो दुर्घटना हुनबाट जोगियो। यही खाल्डोमा परेर एउटा यात्रुवाहक बस धन्न दुर्घटनामा परेन। एक स्थानीयले व्यङ्ग्य गर्दै भने एडिबीले बनाएको सडकको हालत यस्तो हुन पुगेको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायले चारलेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो। खानेपानी र सडक विभाग बीच समन्वय नभएको परिणाम हो यो। उहाँले भन्नुभयो, समयमै सचेत नभए यसले समस्या निम्ताउन सक्छ। चारलेन सडकमा कतै आफै कालोपत्री उप्किएर खाल्डो परेको, कतै खानेपानीले पाइप मर्मतका लागि भन्दै खाल्डो खन्ने गरेको ट्राफिक प्रहरी निरीक्षक रोकायले बताउनुभयो। सडकमा परेका खाल्डोमा परेर सवारी साधन दुर्घटना हुने खतरा रहेको उहाँको भनाइ छ। एक त सडक गुणस्तरहीन भएर आफै भत्किरहेको छ, झन् त खानेपानी संस्थानले बलेको आगोमा घिउ थप्ने काम गरिरहेको छ। स्थानीयहरू भन्छन्, अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
मालपोत कार्यालय बाँकेमा एक वर्ष अघि स्थापना भएको इन्टरनेट प्रविधि बिस्तारै घुस लिने माध्यमको रूपमा प्रयोग हुन थालेको खुलासा भएको छ। जग्गा खरिद बिक्री गर्दा, धितो राख्दा, नामसारी गर्दा वा जग्गा धनी प्रमाण पूर्जा प्राप्त गर्न कम्प्युटर वा र इन्टरनेट विधि प्रयोग हुने मालपोत कार्यालयमा इन्टरनेट चल्ने वा नचल्ने विषय कर्मचारीको हात विभिन्न बहानामा घुसका लागि प्रयोग हुन थालेको खुलासा भएको हो। कार्यालयमा कामका लागि कागज पेश गर्ने लेखापढी व्यवसायीले पनि कर्मचारीलाई रकम प्राप्त भइसकेको जानकारी दिएपछि मात्र काम हुने गरेको सेवाग्राहीको गुनासो छ। कर्मचारीले रकम नपाएसम्म काम हुनै सक्दैन। नेपालगञ्ज आठका सलिम खाँले भन्नुभयो, जग्गा पास गर्दा 5,000 दस्तुर र 8,000 घुस दिनु परेको छ। सलिम जस्ता गुनासा गर्ने धेरै सेवाग्राहीहरू दैनिक नै आउने गरेका छन्। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
डाक्टर गोविन्द केसीको अनसनबारे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि भन्नुभएको थियो, यो सङ्घीय सरकारको मामिला हो। तर हिजो बिहान उहाँ मुख्यमन्त्रीलाई सङ्घीय सरकारले जुम्ला पठायो। समन्वयकर्ताका रूपमा भनिए पनि नेपाली सेनाको हेलिकप्टरमा पुगेका मुख्यमन्त्री नेतृत्वको टोलीलाई स्पष्ट निर्देशन थियो, केसीलाई जसरी पनि जुम्लाबाट उठाएर काठमाडौँ पुर्याउनु। यही निर्देशन कार्यान्वयनका क्रममा हिजो दिनभर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रणमैदानमा परिणत भयो। डाक्टर केसीको काठमाडौँ नजाने अडान र उहाँका समर्थकको कुनै पनि हालतमा लैजान नदिने योजनामाथि सरकारले धावा बोल्यो। प्रहरीका साथै स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीय घाइते भए। अन्तत दिउँसो 4 बजे सरकारी टोलीले डाक्टर केसीलाई सैनिक हेलिकप्टर राखेर काठमाडौँ पठायो। मुख्यमन्त्री शाहीका साथै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सहितको टोली बिहान करिब 9:30 बजे जुम्ला पुगेको थियो। केसीलाई काठमाडौँ लैजाने योजना अनुरूप प्रतिष्ठान पुगेका उहाँहरूलाई विद्यार्थी, स्वास्थ्यकर्मी र स्थानीयले अस्पतालभित्र प्रवेश गर्न दिएनन्। अवरोध छिचोल्न नसकी उहाँहरू फर्किनुभयो। उहाँहरू फर्किएको केही बेरमै प्रहरी बलपूर्वक अस्पताल पस्यो। हेलिकप्टरमा जुम्ला पुगेका प्रहरी प्रधान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरको कमान्डमा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्यो। प्रहरीले यसरी गेटै फोडेर भित्र आई अन्धाधुन्ध लाठीचार्ज गर्ला भन्ने हामीले सोचेका थिएनौँ। अस्पतालका सुरक्षा गार्ड दत्त शाहीले भन्नुभयो, हेर्दा हेर्दै अस्पताल रक्ताम्य भयो। बिरामी र कुरुवाहरूको समेत विचल्ली भयो। आजको कान्तिपुर दैनिकमा एलपी देवकोटा र कलेन्द्र सेजुवालले खबर लेख्नु भएको छ। यसैबीच प्रहरीले अस्पतालभित्रै गोली फायर गर्दा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते हुनुभएको छ। दायाँ छातीमा गोली लागेका उहाँलाई प्रतिष्ठानको शिक्षण अस्पतालमै उपचारपछि साँझ मनाङ एयरको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ। डाक्टर केसीले चाहिँ राज्य आतङ्ककारीको शैलीमा उत्रेको र नरसंहार हुने सम्भावना बढेपछि आफू काठमाडौँ जान तयार भएको बताउनु भएको छ। म यही पवित्र भूमिमा देहत्याग गर्न पनि तयार थिएँ, उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो। तर राज्यले जनतामाथि दमन गर्दै अपहरणको शैलीमा मलाई काठमाडौँ लैजान खोजेपछि काठमाडौँ जान तयार भए। यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले डाक्टर केसीका नाममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीलाई छानबिन गरेर कारवाही गर्ने बताउनु भएको छ। हिजो डाक्टर केसीलाई लिन जुम्ला गएका मुख्यमन्त्री शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई केसीका समर्थकले अस्पतालभित्र प्रवेशमा रोक लगाएका थिए। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पर्याप्त वर्षा नभएपछि बाँकीमा धान रोपाई हुन सकेको छैन। किसानले खाल्डाखुल्डीमा जमेको पानी पम्प सेटबाट तानेर छिटपुट रोपाई थालेका थिए, तर त्यो पनि सुकेपछि ठप्प भएको हो। पानीको अभावमा रोप्न तयार भएका धानका ब्याड छिपिन र पहेँलिन थालेका छन्। जिल्लामा करिब 30% खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको छ, जसका कारण यहाँको खेती आकाशे पानीमै भर पर्नुपर्छ। समयमै रोपाई हुन नसके उत्पादन घट्न सक्ने कृषि अधिकारीहरू बताउँछन्। 30 दिनभन्दा बढीको ब्याडले राम्रो उत्पादन नहुने कृषि अधिकारीको भनाइ छ। कान्तिपुरमा खबर छ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र भारतीय समकक्षी बहराइचका डिएम माला श्रीवास्तवबीच बबई नदीको गोपिया बाँधका कारण हुने क्षति रोक्ने सहमति भएको छ। 3 दिन अघि भारतको नानपारामा भएको दुवै मुलुकका नियमित बैठकमा यस्तो सहमति भएको हो। हरेक वर्ष भारतीय सिँचाइ विभागले बाँधका ढोका बन्द गरिदिनाले समस्या आएको कुरा हामीले राख्यौँ। कुरुम्बाले भन्नुभयो, अब त्यस्तो स्थिति हुँदैन, अप्ठ्यारो पर्दा सबै ढोका खोल्ने सहमति भएको छ। कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा बाँके जिल्लाको विकास खर्च
74-75 चालु खर्चमा 10,17,47,00,000, पुँजीगत खर्चमा 8,03,43,00,000 बजेट आएकोमा चालु खर्च 9,92,70,00,000 भयो, पुँजीगत खर्च 6,56,59,00,000 भयो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
ओहो, जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोर्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081-414-007 र 98-482-63-399
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने रकम निकाल्ने साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ सहकारी UK8 सक्षम आयोजना
जय बागेश्री पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका
तिमीले सही भन्यौ नानी कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस ढाड दुख्ने नसा च्यापिएको साइटिका युरिक एसिड बाथ हात खुट्टा झमझम गर्ने निदाउने पैतला पोल्ने ग्यास्ट्रिक दम जस्ता रोगहरूको उपचार हुन्छ
ए काका त्यसो भए त भइहाल्यो नि घरका सबै बिरामी छन् म पनि अलिअलि बिरामी छु
अब जुन ठाउँमा समस्या छ नानी त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ भएन त भरपर्दो ठाउँ
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेकजाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न जाऊ
जय बागेश्वरी पोली क्लिनिक कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज
कृष्ण सार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबरको
साथमा
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष 2074-75 चालु खर्चतर्फ 10,17,47,00,000 र पुँजीगत खर्चतर्फ 8,03,43,00,000 रुपियाँ बजेट रहेको थियो जसमा चालु खर्चतर्फ 9,42,70,00,000 र पुँजीगत खर्चतर्फ 6,56,59,00,000 रुपियाँ मात्रै खर्च भएको छ औसतमा बाँके जिल्लामा पुँजीगत बजेटको 81.72% रकम खर्च भएको छ गएको असारमा मात्रै चालु खर्चतर्फ 10 करोड र पुँजीगत खर्चतर्फ 32 करोड रुपियाँ भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक काटिएको छ बाँकी जिल्लाको समग्र सरकारी खर्चबारे कुराकानी गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख ठाकुर प्रसाद पौडेल
74-75 चालु खर्चमा 10,17,47,00,000 पुँजीगत खर्चमा 8,03,43,00,000 बजेट आएकोमा चालु खर्च 9,92,70,00,000 भयो पुँजीगत खर्च 6,56,59,00,000 भयो
पुँजीगत खर्च कति प्रतिशत चाहिँ बजेट खर्च भएको छ बाँकेमा
यो 74-75 पुँजीगत बजेट 81.72% खर्च भयो अर्को अब 73-74 भन्दा 74-75 3,69,00,000 करोड 23,00,000 बढी 13,86,79,00,000 रुपियाँ उठेको छ, जुन गत वर्षको तुलनामा 36.29% बढी हुन्छ।
त्यसै गरी यो असार महिनामा मात्रै कति बजेट चाहिँ खर्च भयो?
असार महिनामा हामीले अन्तिमतिर काटेका चेकहरू जुन साउन महिनाभित्र तिनीहरू साटिन्छन्, तिनीहरूको विवरण निकाल्दाखेरि चालु खर्चतर्फ 10 करोड, पुँजीगत तर्फ चाहिँ 32 करोड रुपियाँ भुक्तानी हुन बाँकी देखिन्छ, जुन साउन महिनामा साटिन्छ।
असार महिनामा अलिकति बढी चाहिँ बजेट खर्च भएको देखिन्छ र त्योभन्दा अगाडि अलिकति कम बजेट खर्च भएको देखिन्छ, यो किन होला यस्तो?
अब यो एउटा त परम्परा नै भयो धेरै पहिलेदेखिबाट, असारमै बढी त्यसमा पनि मसान्तरैले जाने, अब कतिपय बजेट समयमा नआएको रकमान्तर नभएको कारणले पनि हुन्छ, कतिपय कारणहरू ठेकदारले ढिलासुस्ती गरेर असाढ मसान्त पुर्याइदिएर पनि हुन्छ, र यो समस्याको लगभग यो वर्ष चाहिँ हल हुने सङ्केत देखिएको छ, किनकि सम्पूर्ण कार्यालयको बजेट हामीले सुरुमा अहिले यो पाइसक्यौँ, 1 गते नै आइसकेको छ, त्यस कारणले अब कार्यालयहरूले सुरुदेखि नै ठेक्कापट्टा गर्ने, उपभोक्ता समिति गठन गर्ने र कामको सुरुवात भयो भनेदेखि यो असाढ मसान्तमा बजेट खर्च हुने परम्पराको अन्त्य हुन्छ भन्ने मैले ठानेको छु।
जस्तै गएको आर्थिक वर्ष 74-75 कति बजेट चाहिँ नि खर्च हुन सकेन?
74-75 81.72% खर्च भयो, बाँकी बजेट चाहिँ खर्च भएन। अब प्रतिशतको हिसाबमा यो यसलाई चाहिँ अब राम्रै मान्नुपर्छ, 80% बढी भएपछि।
खास यो पुरा 60% चाहिँ बजेट खर्च हुन नसक्नुको कारण चाहिँ के छ?
यो त धेरै कारणहरू हुन्छ यसमा, अब ठेकदारले ठेक्का हाल्यो त्यसमा घट्यो, कसैले 20% घट्यो, कसैले 25 घट्यो, कसैले 30 घट्यो, त्यो घटेको कारणले पनि अब त्यो पैसा बचत हुन्छ, कतिपय अब ठेकदारले समयमा काम गरेन, भुक्तानी लान सकेन, त्यो कारण पनि पर्छ, अब सम्झौता गर्दा गर्दै काम गर्न नभ्याएको कारणले पनि खर्च नभएको हुनसक्छ, यस्तै विविध कारणहरू पर्छन् यसमा।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकीका प्रमुख ठाकुर प्रसाद पौडेल र शम्भु थारू। अब अर्को सन्दर्भ, कर्णाली प्रदेश सरकारले 2075 कर्णाली रारा पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। वैशाख 1 गते रारामै पुगेर प्रधानमन्त्रीले पर्यटन वर्षको घोषणा गर्नुभएको थियो। घोषणाको पूर्व सन्ध्यामा कर्णाली प्रदेश सरकारको बैठक बसेर कर्णाली पर्यटन विकास प्राधिकरण स्थापनाको निर्णय समेत पारित भयो। सङ्घीय र प्रदेश सरकारले स्पष्ट योजना भने बनाएका छैनन्। प्रदेश सरकारले वर्षभरि 5 लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको छ। गुरु योजना र स्पष्ट विकास खाका बिनै सरकारले लक्ष्य निर्धारण गर्नु जायज नभएको प्रदेश सांसद धर्मराज रेग्मी बताउनुहुन्छ। तत्काल गुरु योजना बनाएर कुन समयमा के गर्ने भन्ने बारे स्पष्ट हुनुपर्छ। उहाँले भन्नुभयो, राराको कुन क्षेत्रमा के राख्ने भन्ने स्पष्ट योजना चाहिन्छ। उहाँले होटल, सुरक्षा पोस्ट, मनोरञ्जन स्थल, साइकल लेन, घोडा सवार लगायत क्षेत्र छुट्याएर सुन्दरता असर नपर्ने गरी विकास गर्न जरुरी रहेको बताउनुभयो। पर्यटकले रारामा लामो समय बिताउँछन् भन्नका लागि पूर्वाधार विकास जरुरी रहेको उहाँको भनाइ छ। पूर्वाधार अभावका कारण रारा पुग्ने पर्यटक स्तरीय होटलको अभावमा चौरमा टेन्ट राखेर रात बिताउनुपर्ने बाध्यता छ। कृष्णप्रसाद गौतम, राजबहादुर शाहीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सरकारले विदेशी नागरिकलाई काममा लगाउन अनिवार्य गरेको श्रम इजाजत शुल्क अव्यवहारिक भएको गुनासो व्यवसायीहरूले गरेका छन्। सरकारले हालै ल्याएको श्रम नियमावलीले भारतीय नागरिकको अभिलेखीकरण र त्यसबाहेकका नागरिकलाई श्रम स्वीकृति लिएर मात्र काम लगाउन पाइने व्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार काम लगाउने फर्मले श्रम इजाजतका लागि 20,000 रुपियाँसम्म दस्तुर बुझाउनुपर्नेछ। नेपालीलाई भारतमा र भारतीय नागरिकलाई नेपालमा काम गर्न कुनै इजाजत लिनु नपर्ने व्यवस्था छ। यही व्यवस्थाका कारण धेरै भारतीय कार्यरत रहे पनि सङ्ख्या छैन, तर अब विदेशी कामदारका लागि पनि सामाजिक सुरक्षा ग्यारेन्टी गरेकाले श्रम इजाजत अनिवार्य गरेको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कसैले श्रम इजाजत नलिई काममा लगाएको पाइएमा दोब्बर दस्तुर तिराउने व्यवस्था श्रम नियमावलीले गरेको छ। अभिलेखीकरणले कति भारतीय नागरिक नेपालमा काम गर्छन् भन्ने तथ्याङ्क थाहा हुने मन्त्रालयले जनाएको छ। बाँकेमा पनि हजारौँ नागरिक भारतीय नागरिक कार्यरत रहेका छन्। देवेन्द्र राज पौडेलले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा जिल्ला कार्यालयहरूको खारेजीबारे सेवाग्राहीको प्रतिक्रिया।
एक हिसाबले त्यो ठिकै पनि हो है, जनताहरूले चाहिँ अब एकै ठाउँमा सेवा सुविधाहरू पाउने भए।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
भर्ना खुल्यो भर्ना खुल्यो। सिटिबिटीबाट सम्बन्धन प्राप्त भेरी नर्सिङ कलेजमा शैक्षिक सत्र 2075-76 लागि 3 वर्षे पिसिएल नर्सिङ स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी कार्यक्रममा नयाँ भर्ना खुल्यो।
योग्यता एसईई परीक्षामा गणित, अङ्ग्रेजी, विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी जीपीए न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने। फारम बुझाउने अन्तिम मिति यही साउन 11 गते शुक्रबारसम्म। प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे। शनिबार पनि कार्यालय खुला रहनेछ।
सम्पर्क भेरी नर्सिङ कलेज बिलासपुर नेपालगञ्ज बाँके। सम्पर्क नम्बर 081-415-339, 415-094, 98-488-1600 र 98-195-60-035।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्ण सार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सरकारले अस्ति साउन 1 गतेबाट जिल्लाका विभिन्न सरकारी कार्यालयहरू खारेज गरेको छ। स्थानीय तहबाटै सेवा प्रवाह गर्न भन्दै खारेजीमा परेका ती कार्यालयले दिने सेवा स्थानीय तहले शाखा स्थापना गरेर दिने व्यवस्था छ। यस्तो व्यवस्थाबारे सेवा ग्राहीहरूको प्रतिक्रिया चाहिँ के छ त? सुनौ साथी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
प्रदीप कुमार मिश्र। यो निर्णय मेरो चाहिँ समाजमा आएन, सरकारले के गर्न खोजेको हो, यो निर्णय प्रभावकारी पनि हुँदैन जस्तो लागिरहेको छ। किनकि विज्ञले चलाउने चिज, नेताहरू त विज्ञ छैनन्। नेताहरूको निर्देशनमा के गर्ने होला कर्मचारीले, या शिक्षाको होस्, या कृषिको होस्, या स्वास्थ्यको होस्, या पशुको होस्, यो जुन अहिले सरकारले गरेको छ त्यसमा मेरो चित्त पनि बुझेको छैन। यसमा म अलिकति जानकारी कम भए जस्तो मैले लागिरहेको छ।
मेरो नाम खेमराज माझी। यो त एकदम खुसीको कुरो हो, स्वागतको कुरो हो है। जनताले आफ्नै घर आँगनमा सेवा सुविधा पाउनु भनेको राम्रो हो, एकदम ठिक कुरो हो। सरकारले जुन निर्णय गरेको छ यसलाई सबै जनताले खुसी हुनुपर्ने कुरो हो, मलाई ठिक लाग्यो।
मेरो अनिता खनाल। एक हिसाबले त्यो ठिकै पनि हो है, जनताहरूले चाहिँ अब एकै ठाउँमा सेवा सुविधाहरू पाउने भए, धाउन नपर्ने भयो, छिटो अब छिटो छरितो पनि हुने भयो होइन, जे होस् राम्रै हुने भयो।
मेरो नाम बुद्धि सागर लम्साल। त्यति सकारात्मक मानेको छैन, सफल होला जस्तो पनि लाग्यो। एक त व्यथिति छ, बजेट अन्धाधुन्ध 1-2 साल यो साल आएकै छ, जथाभावी खर्च गर्ने परिपाटी छ, भन्सुनको आधारमा बजेट जान्छ, कामको चाहिने अनुगमन त्यस्तो विज्ञहरूबाट खासै भएको पाइँदैन। पहिला जिल्लाबाट आउँछ ओभरसियर, जिल्लाबाट इन्जिनियर आउँछ, योजना आयोगका मान्छेहरू जिल्लाबाट आउँछन् भन्ने अलि अर्को थियो। अहिले त छिमेकीको वडाध्यक्ष हुनुहुन्छ, काम जे भयो नि भइगयो भन्ने नै अवस्था देखेँ मैले।
मेरो भरत कडायत। यो निर्णय कार्यान्वयन भयो भने धेरै राम्रोसँग जानु। अब पहिला हामी कुनै पनि काम गर्न जिल्लाको सदरमुकाम जानु पर्थ्यो, अहिले हाम्रो त्यो काम सबै गाउँमै भइरहेछ, आफ्नै वडामा भइरहेछ। योलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने धेरै राम्रो छ नि, एकदमै राम्रो लाग्यो, राम्रो छ।
कमैया मुक्त घोषणा गरेको 18 वर्ष बितिसक्दा समेत मुक्त कमैया पुनर्स्थापित हुन सकेका छैनन्। 19 कमैया मुक्ति दिवस मनाइरहँदा कतिपय मुक्त कमैयाले परिचय पत्र, जग्गा र घर बनाउनका लागि रकम समेत पाएका छैनन्। प्रदेश 5 बाँके, बर्दिया र दाङमा 1235 मुक्त कमैयाले जग्गा पाएका छैनन्। सरकारले मुक्त कमैयालाई व्यवस्थित घर बनाउन काठ किन्नका लागि 1 लाख रकम दिने व्यवस्था गरेको थियो। तर 6,500 त्यो रकम पनि पाएका छैनन्। जग्गा दिएपछि कार्ड किन्न रकम दिने व्यवस्था छ। यज्ञप्रसाद सापकोटाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
प्रजातान्त्रिक कानुन व्यवसायीहरूको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको आगामी महाधिवेशनका लागि नेपालगञ्जबाट अधिवक्ता प्रहलाद बहादुर कार्कीले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। आफ्ना सहयोगीहरूबीच केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका कार्कीले आफू हरेक दृष्टिकोणबाट नेतृत्वका लागि सक्षम भएको बताउनुभयो। साउन 12 र 13 गते नवलपुरको गैंडाकोटमा हुने डिएलएको महाधिवेशनमा 1,200 प्रतिनिधिबीच नयाँ नेतृत्व चयन हुँदैछ।
नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक वर्ष 2075-76 को चामल ढुवानी ठेकामा अनियमितता भएको पाइएको छ। घाट डिपो र चौखा डिपोको ढुवानी ठेकामा शाखाकै कर्मचारी र व्यवसायीको मिलेमतोमा अनियमितता भएको हो। कार्यालयले घाट डिपोका लागि 39 लाख र चौखा डिपोका लागि 17 लाखको ठेक्का आह्वान गरेको थियो, तर साउन 2 गते 12 बजेसम्म दर्ता भएका 16 फर्मलाई अयोग्य बनाउन बिडबन्ड लगायत कागजात गायब गरिनुका साथै दर रेट सच्याइएको भेटिएको छ। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
आज शुक्रबारबाट देशभर चलचित्र पण्डित बाजेको लौरीको प्रदर्शन हुँदैछ। अधृत फिल्म्स प्रालीको ब्यानरमा थमन कुमार भण्डारी र किशोर खड्काले निर्माण गरेको चलचित्रमा दीपक ओलीको निर्देशन छ। यो चलचित्रले एउटा सानो गाउँभित्र पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितहरूको कथालाई उठान गरेको छ। वादी जातिको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्माता भण्डारीले बताउनुभयो। विजय बराल र सन्ध्या केसी वादी र बदिनीको भूमिकामा देखिएको पण्डित बाजेको लौरीले नेपालगञ्जका दर्शकलाई तान्ने विश्वास निर्माताको छ। चलचित्रले समाजमा ठूलो जातको सम्झने पण्डित र बदिनीको कथालाई उठान गरेको छ।
बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्नका लागि पूर्व आशय पत्र सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हिजो कोहलपुरमा सम्पन्न भएको छ। कोहलपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बाँकेको समन्वयमा गरिएको अन्तर्क्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्माले बाँकेको नौबस्ता औद्योगिक क्षेत्र स्थापना भएकोमा खुसी व्यक्त गर्दै जुन देशमा औद्योगिक विकास हुन्छ त्यो देशका नागरिकहरूको आर्थिक समृद्धि हुने बताउनुभयो। मिसन टुडेमा खबर छ।
बाँकेमा पछिल्ला दिनमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत वर्ष असार मसान्तसम्म सडक दुर्घटनामा परेर 38 जनाले ज्यान गुमाएका छन्। त्योभन्दा अघिल्लो वर्ष चाहिँ 27 जनाले यसरी ज्यान गुमाएका थिए।
सङ्घीय सभाका सभामुख कृष्णबहादुर महरा आज नेपालगञ्ज आउँदै हुनुहुन्छ। भोलि नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा 5,92,00,000 लागतमा निर्माण हुने नयाँ शैक्षिक भवनको शिलान्यासका लागि उहाँ नेपालगञ्ज आउन लागेको प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। सभामुख महरासँगै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि आउँदै हुनुहुन्छ।
मानदेवा परोपकारी अक्षय कोष बासको बालबालिका सहयोग कार्यक्रम र बास जन्मदिन शुभ कोषबाट हिजो 3 बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मानदेवा परोपकारी अध्यक्ष अक्षय कोषकी संस्थापक दिला शाहको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कोषको ब्याजबाट प्राप्त रकमबाट नेपालगञ्ज 19 कि 15 वर्षीय पूजा परियारलाई नगद रु 15,000 प्रदान गरिएको छ। त्यस्तै जानकी गाउँपालिका 4 निवासी 11 वर्षीय कालीमान बिकलाई पढाइका लागि रु 10,000 र नेपालगञ्ज 1 धम्बजी निवासी 14 वर्षीय सोना बिकलाई रु 7,000 सहयोग प्रदान गरिएको हो। यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
नेपालगञ्जको 4 लेन सडकका ठाउँ ठाउँमा खाल्डा खुल्टी, कम गुणस्तर र सरकारी समन्वय नहुनु मुख्य कारण दुर्घटनाको खतरा।
बाँके मालपदमा घुस नदी काम नहुने सेवाग्राहीको गुनासो, अस्पताललाई रणभूमि बनाउँदै डाक्टर केसीलाई काठमाडौँ लगियो।
पर्याप्त वर्षा नहुँदा बाँकेमा धान रोपाइमा समस्या, बिउको ब्याड पहिलिँदै रोपिएको धान पनि सुक्दै।
र डुबान हुँदा बर्दियाको गोपिया बाँधका सबै ढोका खोल्ने सीमा अधिकारी बीच सहमति, रारा पर्यटन वर्षको घोषणा गरे पनि कर्णाली सरकार योजना विहीन। हवस् त प्राविधिक सहयोगी देवसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज साउन 4 गते शुक्रबार जुलाई 20 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।